उछड़ा जाएगा। अब हुआ क्या, کو عاشق لوگ تلاش کرتے ہیں، وہ جو چمک تھی، وہ جو دمک تھی، ہم تو سب اٹھا گئے. اب کیا ہوا؟ اب یاد آیا، بد نظری سے بچ رہا ہے، اب نظر چکا. اب وہ جو روزانہ نگاہ شوق سے اس معشوقہ کو دیکھا کرتے تھے، اس کے دست آنے کی وجہ سے آنکھیں اندر کو دھس گئی، آنکھوں کے آگے ہلکے بن گئے اور چہرے پیلا ہو گیا، ہڈیاں نظر آنے لگی، چہرے کی رونق ختم ہو گئی، اب نظریں بچا لیں. شیخ بھی تماشا دیکھ رہے تھے جس کو روزانہ نہایت شوق سے دیکھتے تھے، اب اس پہ نظر ڈالی نہیں جاتی. تو شیخ اس کو بلایا اور فرمایا کہ بھائی پکڑی جا رہی ہے. میں نے کہا کہ حضرت میں نہیں دیکھ سکتا، روزانہ تو آپ کو شوق سے دیکھ رہے تھے، روزانہ بہت شوق سے دیکھ رہے تھے، آج کیوں نہیں دیکھ رہے؟ معلوم ہوتا ہے کہ آج اس کے چہرے پر وہ کشش، وہ دلکشی نہیں ہے جس کے آپ مشتاق تھے، آپ دیوانے تھے. اور فرمایا کہ میں سچ بتاتا ہوں کہ اس کے اندر سے کسی چیز کی کمی نہیں ہوئی ہے، صرف اس کے اندر وہ جو کنستا تھا، صرف اس کے اندر وہ جو پخانا اس کے جسم میں تھا وہ نکلا. زیادہ جب وہ پخانا اس کے جسم میں موجود تھا تو تم اس کو شوق سے دیکھتے تھے، اس کے تم پاگل بنے ہوئے تھے، اس کے تم دیوانے بنے ہوئے تھے، اور جب وہ پخانا اس کے جسم سے نکل گیا، اب تم اس کے عاشق نہیں رہے، اب اس کو دیکھ نہیں رہے، تو پتا یہ چلا کہ تم اس کے نہیں بلکہ اس پخانے کے عاشق سے لو اپنے معشوق اور محبوب کو چاٹو. یہ ہے پارک ہے. وہ جو چہرے کی دلکشی ہے نا میرے دوستوں، وہ چہرے کی دلکشی اس لیے اگر دس دس آ جائیں، دس 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 پوشن ہو جائیں، وہ دلکشی کہاں رہے گی؟ وہ کشش سب نکل جائے گی. لہذا اب وہ دیکھا نہیں جا رہا. تو فرمایا میرے شیخ اور مرشد نے یہ جو دعویٰ کیا کہ فرمایا کہ تم کتنی حسینوں کو آج جس شوق سے دیکھ رہے ہو، جس لڑکے کو تم بہت محبت سے دیکھ رہے ہو، کہ میں مجھے تو اس سے بڑی محبت ہے، مجھے اس لڑکے سے یا اس عورت سے کتنے منتظر بیٹھے ہوئے ہیں کہ اس کے کالج سے آنے کا ٹائم ہے، جناب باہر بیٹھے انتظار کر رہے ہیں، جو اس کے گزرنے کی جگہ ہے وہاں نہایت شوق سے من سنور کر بیٹھے ہیں. میں نے مرشد سے فرمایا ایک دن تم اس سے نظر بچاؤ گے، بچاؤ گے نہیں دیکھو گے تم اس کو. یہ دعویٰ فرمایا اور سنی جی پہ جب اس چیز کا اوسر بگڑ جائے گا تم پاگل بلّا کی طرح بھاؤ گے. اس لیے فرمایا کہ جتنے حسن ہیں، یہ حسن پرستی کرنے والے جو لوگ ہیں نا، یہ سب پاگل ہیں، ایسی چیز کے پیچھے بھاگ رہے ہیں جو ان کو حاصل نہیں ہوگی، جس کا نام ہے تحصیل لا حاصل. تو بولے صاحب کیا پڑھتے ہیں؟ تحصیل لا حاصل، یعنی ایسی چیز کی جتن، کوشش اور حصول کی فکر اور تمنا کی جاتی ہے جو ملنے والی نہیں ہے. دادا جس حصول کی کوشش تمنا کی جاتی ہے وہ حصول ملے گا نہیں. میرے مرشد نے سنایا حضرت مولانا شاہ حکیم محمد افضل صاحب دام برکاتم نے فرمایا کہ مفتی نذیر احمد ایک حدیث گزرا ہے، وہ لکھا کرتا تھا. اس نے اپنے رسالے میں ایک واقعہ لکھا اور واقعہ کیا ہے کہ لکھا کہ علی گڑھ کے اندر، علی گڑھ یونیورسٹی میں، الہ آباد میں ایک لڑکا تھا بڑا حسین. کہا کہ شاگرد تو شاگرد استاد کے اسی چکر میں رہتے تھے، زیادہ نمبر ملتے تھے اس کو، اور ایسے لوگوں کو وہاں رضی رحمۃ اللہ علیہ فرماتے ہیں کہ جو ایسے لڑکے ہوتے ہیں نا اس کو لوگ کیا کہتے ہیں، آؤ بادشاہ آؤ. ہاں رضی فرما رہے ہیں 800 سال پہلے کی بزرگ ہیں، کیا فرما رہے ہیں وہ کیا کہتے ہیں، آؤ بادشاہ آؤ. آپ کو حسن کے دیوتا ہے اور آپ کو حسن کے بادشاہ ہیں، بادشاہ حسن ہے. اب وہ جو لڑکا تھا، میرے مرشد نے سنایا کہ ایسے ایک لڑکا تھا، اس کے چہرے پر جو دل تھا، اس دل پر ایک اس کے عاشق نے کہا کہ تیرے دل کی خوشی کے بدلے میں میں سمرکند اور سارا قربان کرنے کو تیار ہوں. जरा किसी ने पैसा दिखाए पागल बन गए तो पैसा दिए। इसलिए अगर कोई लड़के को दे उसको कहो ठीक है मैं अपने अफवाह को बुला कर उसके पास में दे देगा या मेरे अफवाह को दे दो वो मुझे दे देगा। क्या बात है खुद उसी को दे रहा अगर क्या कहते गरीब है तो मदद करना चाहता हूँ उसके अफवाह को दो ना भाई वो गरीब हुआ है ना उसके अफवाह ने घर चला रहे अफवाह को नहीं देगा तो अब वो उसको कहा उस लड़के ने इनकार कर दिया। वक्त गुजरा सूरज की सूरज के रूप बने उसका हुस्न का नक्शा बदला उस लड़के की पूछे और दाड़ियां निकल आई उसके बाद उसके हालात कुछ मखदूश हो गए नाजुक हो गए कमजोर पड़ गए बाके होने लगे तो उसको याद आया कि मेरा एक आशिक था चलो मैं उस आशिक के पास चलता हूँ और उसको कहता हूँ भाई समर्थन और बुखारा न दो तो समर्थन तो दे दो बुखारा न दो अगर बुखारा दो तो समर्थन ना दो दोनों ना दो एक ही दे दो ताकि हमारा कुछ घर में दाल रोटी चल जाए। तो अब वो आशिक के पास गया कि भाई साहब जनाब आपको याद है कि आप मेरे सिर के बदले में समर्थन और बुखारा दे रहे हैं कि समर्थन और बुखारा दोनों न दीजिए क्योंकि आपको भी तो रखना है ना तो या समर्थन दे दीजिए तो बुखारा न दीजिए अगर बुखारा दीजिए तो समर्थन न दीजिए। तो उसने कहा कि अब तुम समर्थन और बुखारा की क्या बात करते हो अब तो मैं बिना आलू बुखारा भी ना दूँ कि शरीर क्या बात है भाई क्या बात यह है कि वो जो वक्त था जब मैं तुम पर समर्थन और बुखारा खुदा कर रहा था कुर्बान कर रहा था अब तो ये वक्त आ गया है कि तुमको देखकर मुझे 104 बुखार चढ़ रहा है करने वाली शक्ल है ना। अब वो अलीगढ़ में जो लड़का था उस लड़के के चक्कर में शागिर्द और शागिर्द साथी घूमते थे और उसको नंबर भी ज्यादा मिलते थे। तो जबकि नजीर अहमद कहता है कि बड़ा हर तरह उसको गुलाब जामुन खिला रहे हैं ठंडा खिला रहे हैं गैस जा रहे हैं चीज आ रही है तो नए जोड़े फिर रहे हैं उसे सर्दी आ रही है पौधे दिए जा रहे हैं और जूते बॉब के जूते दिलाए जा रहे हैं नाइक के जूते दिलाए जा रहे हैं। नया आप मोबाइल मार्केट में आया तो उस लड़की के पास मौजूद है उसके मोबाइल में बैलेंस डाले जा रहे हैं उसको चिकन कढ़ाइयाँ खिलाई जा रही हैं बड़े पता ही जनाब कुछ कह रहे हैं कि तुम्हारे चेहरे पर खुशी बहुत आ रही है तुम्हारा पता है कोई चीजा के नीच ला कर दे रहे हैं कोई लोशन दे रहे हैं आगे आगे पिछले वाले घूमने वाले बहुत कहा जमाना गुजर गया। उसके बाद एक मरतबा मेरा कहते जाना हुआ तो अब ये देखा कि वो लड़का जिसके आगे आगे पीछे घूम रहे थे वो जंगल वीरान की तरह जगह एक जगह बैठा उसको तो कुछ भी नहीं रहा। हाँ क्या हुआ देखा उसका लड़का क्या है बड़ी बड़ी भूखे दाढ़ी बबाल में मुबतला था बाल से सारे बबाल से निकल गए। तब डिप्टी नबी अहमद मेरे मुर्शिद ने रोते हुए फरमाया कि डिप्टी नबी अहमद ने वहां एक शेर लिखा वो शेर अजीब ये गया हुस्न उबाने दिल खाह का गया हुस्न उबाने दिल खाह का यानी तो बहुत अच्छे लग रहे थे जो माशूक लग रहे थे और जिनको कहते देखते हैं मुस्कुराते हुए सिखाए शाम से जब तक तैयारी करके देखता है कभी देखता है कभी इसी तरफ और जिनको देखते ही बालों में उंगलियां चली जाती बाल की सेटिंग शुरू हो जाती ऐसे हसीनों का जो बहुत अच्छे लग रहे थे उनका हुस्न चला गया गया हुस्न उबाने दिल खा का अरे जालिम किन मरने वाली लाशों पर मर रहा है। आजा साहब रहमतुल्लाह ने फरमाते हैं अरे ये क्या जुल्म कर रहा है ये मरने वालों पर मर रहा है अरे ये क्या जुल्म कर रहा है ये मरने वालों पर मर रहा है जो दफ हसीनों का भर रहा है बदन सौंपे नजर नहीं फरमाए तुम किसके चक्करों में घूम रहे हो किसके पीछे अपनी जवानी अपना मान अपनी जिंदगी अपना वक्त और अपना ईमान किसके पीछे बर्बाद कर रहे हो बिगड़ने वाली محتاج ہے سراپا، غلام ان کا بنو تو کیوں کر، تو خود محتاج ہے سراپا، سب سے لے کر پاؤں تک محتاج ہے، غلام ان کا بنو تو کیوں کر، غلام کا بھی غلام بن کر، غلام کا بھی غلام بن کر میں اپنی قیمت کو کیوں گٹاؤں، غلام کی غلامی کی کیا قیمت رہی، کچھ نہیں بچا، مالک پر کیوں نہ قربان ہوا جائے. کیا لکھا، گیا حسن قربان دل خواہ کا اور ہمیشہ رہے نا اللہ کا، اللہ والے، اللہ تعالیٰ پر مرنے والے، اللہ تعالیٰ پر قربان ہونے والے، اللہ تعالیٰ کا جمال، اللہ تعالیٰ کا کمال، اللہ تعالیٰ کا حسن، اللہ تعالیٰ کی سلطنت، اللہ تعالیٰ کی استغنا، اللہ کا نام، یہ ہمیشہ رہنے والا ہے. باقی یہ حسین، یہ جوانیاں، یہ بادشاہوں کے تخت و تاج، یہ شامی کے کباب بریانی کی لذتیں، اور یہ مال و دولت، عزیزیں پانی اور آرتی ہیں زیادہ، ان کی وجہ سے جو محبتیں ہیں، جو تعلقات ہیں، وہ سب سے آرتی ہیں. اس چیز آرتی، اس کی وجہ سے جو تعلقات، جو یاریاں، جو دوستیاں، جو محبتیں، وہ سب کی سب آرتی ہیں. اس لیے میرے مرشد نے فرمایا کہ اگر مجنو، اگر مجنو لیلا کا بڑھاپا دیکھ لیتا، اگر مجنو لیلا کا بڑھاپا دیکھ لیتا تو اس پہ لیلا سے تباہ کر لیتا کہ میں کس پر مر رہا ہوں، مٹی پر اپنی مٹی کو مٹی کر رہا ہوں. اور نتیجہ کیا، کچھ بھی نہیں، لیلا مری کہ نہیں مری، وہ لیلا مر گئی. مطلب لیلا کتنے حسین، کتنے ہیں، سب بڑے ہیں. کیا میرے شیر فرماتے ہیں، بے نشان بے نشان ہو گئے سب نشان. میرے مرشد فرماتے ہیں، بے نشان بے نشان ہو گئے سب نشان، قبر میں خاک شانی مگر کیا ملی. 16 سال کا لڑکا، 16 سال کی لڑکی کو قبر میں دفن کرو، پھر اس کے بعد اب 6 مہینے کے بعد قبر کو کھول کر دیکھو تو نہ مجنو کے آدھا عشق ملیں گے اور نہ لیلا کا حسن کے دلبریاں ملیں گی. یہ عالم ہے بھائی، قبر میں کچھ ملے گا؟ اس نے کیا فرمایا، میرے مرشد فرماتے ہیں، کسی خاکی پہ مت کر خاک اپنی زندگانی کو، کسی خاکی پہ مت کر خاک اپنی زندگانی کو، جوانی کر پتا اس پر کہ جس نے دی جوانی. اور عالم کیا ہے، وہ جو بنایت پڑی فرونی اصفر کو، میرے مرشد فرماتے ہیں، وہ دل جو تیری خاطر پر یاد کر رہا ہے، وہ دل جو تیری خاطر پر یاد کر رہا ہے، اجڑے ہوئے دلوں کو آباد کر رہا ہے. جو یاد کر رہا ہے مولا کو اپنے دل میں، جو یاد کر رہا ہے مولا کو اپنے دل میں، سچے کہ اس کا مولا کیا نماز کرتے جو یاد کر رہا ہے مولا کو اپنے دل میں، سمجھے کہ اس کا مولا بھی یاد کر رہا ہے. اچھا ایک مسئلہ سنو، جیسے تقریر ہو رہی ہے، انسان کا چیز آتا ہے تو بتا سب سے ساتھ ملتا ہے تو بولتے کبھی بولے تاکہ مجھے حاصل کرو، لیکن جہاں دھیان ہو رہا ہوں نماز پڑھنے کی ساتھ ہم کیا کریں، وہ تو آپ کیسے حاصل کریں. میرے پیارے شیخ، میرے پیر و مرشد، میرے استاد اور مربی حضرت مولانا شاہ نقیب محمد افضل صاحب صاحب برکاتہ نے فرمایا، علامہ شامی رحمۃ اللہ نے کہا، ایسے وقت میں کیا کرے، سبحان اللہ والحمد للہ ولا الہ الا اللہ والله اکبر، یہ پڑھ کر بیٹھ جائے، بس تحیات المسجد کا ثواب ملے گا نا. نہیں آپ جیسے مسئلہ جو لوگوں کو سکھا دیں کیسے مزے آ گئے، ایک آدمی جیسے کیسا مسئلہ سیکھا، ایک آدمی کو بتانے سے کتنے کا فائدہ ہو جاتا. وہ ایک صاحب آئے، اس کو میں نے کہا کہ نماز نہ پڑھو، ماشاء اللہ اس سے بات اب فرق ہے، اتنی ادب کی بات ہے، ورنہ کہتے ہو کہ ہم پڑھیں گے کیسا ادب ہے ماشاء اللہ، خوشی کی بات ہے. تین جیسی ادبا سب سے تھی، اور پھر بلانا دل خوش ہوا، میں نے کہا گنا بتا دوں، گنا شارٹ کٹ، اور وہ کیا ہے، سبحان اللہ والحمد لله ولا اله الا الله والله اکبر پڑھ کر بیٹھ گیا. تو میرے مرشد کیا فرماتے ہیں، جو یاد کر رہا ہے مولا کو اپنے دل میں، جو یاد کر رہا ہے مولا کو اپنے دل میں، سمجھے کہ اس کا مولا بھی یاد کر رہا ہے. یہاں ٹارگیٹ ٹھیک لگتا ہے، اب ذرا تصور کرو کہ جن زیناؤں کے پیچھے ہم گھوم رہے ہیں، جن لڑکوں کے عشق میں ہم پاگل بنے ہوئے ہیں، جن اداکاراؤں کے لیے ہم الو اور دیوانے بنے ہوئے ہیں، ذرا ان لیلاؤں کا تصور کرو کہ کوئی اپنی معشوقہ کو یاد کر رہا ہو، یاد کر رہا ہے، کیا اس کو خبر ہوگی؟ کیا اس کو پتا ہوگا؟ بڑی اتنی اداکارہ کے دیوانے بنے ہوئے ہیں، میری فیوریٹ ہے، ہاٹ فیوریٹ ہے، میرے آئیڈیل آئیڈیل، اس کی تصویریں والیٹ میں رکھی ہوئی ہیں، بٹوے میں اس کی تصویریں کمرے میں لگائی ہوئی ہیں، اس کی تصویریں کمپیوٹر میں ڈالی ہوئی ہیں، اس کی تصویریں موبائل میں ڈالی ہوئی ہیں، اس کی تصویروں والی ٹی شرٹیں پہنی جا رہی ہیں، لیکن ذرا عاشق سے پوچھو کہ جس کے تم پہ، جس کے عشق میں تم پاگل ہو، کیا آپ کو خبر ہے کہ میرا ایک عاشق اور دیوانہ کراچی میں رہتا ہے؟ پوچھو بھی تو بھائی، حقیقت بھی تو دیکھو، جب پاگل بننا، ہاں 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 کیا ڈیزائن ہے، واہ واہ واہ، ارے بھائی ذرا اصل بھی تو اللہ تعالیٰ نے اصل دیا ہے، یہ عقلوں میں بجائے دور کے پخانا اور گوبر بھرا ہوا ہے کہ سمجھ میں نہیں آ رہا کہ جس کو دیکھ رہا ہے کس کو پا رہا ہے، بھائی جس کو دیکھ رہا ہے کس کو پا رہا ہے؟ لادا میرے مرشد نے کیا فرمایا کہ جو جس عاشق، جو عاشق مجاز اپنی معشوقاؤں کے لیے روتے ہیں، کیوں روتے ہیں؟ بس اسٹاف کو دیکھی تھی، صاحب کیا بتاؤ، ایسی شکل میرے دل سے گئی ہے، ہم سب سے ایسی یاد آ رہی ہے، بس کیا بتاؤں، اب نیندیں اڑی ہوئی ہیں، پاگل بنے ہوئے ہیں، نیند کی گولیاں کھا رہے ہیں، نیند نہیں آ رہی ہے، انہیں پاگلوں سے تو بندو بندر آباد ہے، انہیں پاگلوں سے آباد ہے نا، جو کسی لڑکے کے عشق میں یا کسی لونڈیا کے عشق میں گھوم رہے ہیں، انہیں سے آباد ہے، یا وہ اداکار ہیں جن کے پیچھے پاگل ہیں، ذرا دھیان دے، بلکہ 30 سال پہلے بھی اداکارائیں ہوتی تھی، وہ جو اداکارائیں پہلے تھی، ذرا آج اس کا کوئی پوچھنے والا ہے؟ ڈانس دیکھنے کے لیے سینماؤں کے اندر لائنیں لگی ہوا کرتی تھی ناچنے والیاں، آج تو پوچھنے والا ہے؟ جس کے لیے بڑے پاگل فلمیں اور سب تماشے ہوتے تھے، کون پوچھنے والا ہے اس کو؟ ارے بڈھی کو کوئی نہیں پوچھتا، اگر بڈھی ناچے بھی نا اور ناچتے ناچتے چتڑ بھی لائے نا، تو بڈھی کو کوئی نہیں پوچھے گا، کوئی ایک ٹکا پیسہ نہیں دے گا اس بڈھی کو، ذرا حقیقت دیکھو، ہم سب اب وہی ناچنے والی آئے جس کے ناچ بڑا مزہ آتا تھا، پاگل بنے ہوئے جس کے، ذرا وہ ناچے بدھی پھر دیکھے کون اس کا ناچ دیکھتا ہے، کون اس کو پیسہ دیتا ہے، حقیقت ہے کہ نہیں ہے بھائی؟ اللہ تعالیٰ ہماری اپنوں میں نور عطا فرما دے، اللہ ہمیں سمجھ عطا فرما دے، میرے دوستوں ان کو دیکھ کر، ان کو دیکھ کر ہمیں کچھ نہیں ملنا، میرے مرشد نے کیا فرمایا یہ دیکھو جن کے پیچھے تم عاشق بنے ہوئے ہو، ذرا سوچو تو صحیح، اس کو پتا ہے کہ نہیں، جس کو دیکھ کے ہاں چلو معشوق کی سٹی کے بعد مختلف ہوتی ہے، کسی کی منہ الگ کسی کا پاں الگ، بتاؤ حقیقت نہیں ہے کیسے؟ ارے بھائی ذرا دیکھو تو کیسی بدبودار گندی ہوا اور کیسی زوردار آواز سے، ذرا اس کے تصور کرو کہ سوچو کیا ہے۔ اور اگر کبھی نہ سمجھ میں آئے نا، جب کہیں اجتماع ہونا وہاں بیت الخلا کے جا کے کھڑے ہو جانا، جہاں 1000 لیٹرین بنے ہوئے ہو، صرف آوازیں سننا، ہاں آوازیں سننا، پٹا پٹ پٹا پٹ کی آوازیں، دڑا دڑ کی آوازیں، سب پتا چلے گا کہ عشق کیا چیز ہوتا ہے۔ پھر اس کے بعد کیا مان نکلتا ہے، معصوم کا مان ہے بارک ہونا چاہیے، چاٹو حقیقت ہے میرے دوست۔ ہاں تو دل ہے نا اللہ تعالیٰ نے اپنا گھر بنایا ہے، کہ اللہ تعالیٰ نے دل کو اپنے رہنے کا ٹھکانہ بنایا ہے۔ حدیث شریف میں آتا ہے کہ اللہ تعالیٰ حدیث قدسی میں فرماتے ہیں کہ ماں بسیا نہیں، کہ میں نہیں سمایا زمین میں اور آسمانوں میں، کہ زمین آسمان میں نہیں سمایا، لیکن اگر میں سما جاتا ہوں کسی جگہ کو اپنا ٹھکانہ بناتا ہوں تو وہ مومن کا دل ہے۔ تو میرے دوست مومن کے دل کو اللہ تعالیٰ اتنا عظیم شان شرف بنا فرمانا چاہتے ہیں، اللہ تعالیٰ اس کو اپنا ٹھکانہ بنا چاہتے ہیں، اور ہم اس کو لیلاؤں کی گندگیوں سے سمجھنے کے آباد کر رہے ہیں، ذرا حقیقت کو برباد کر رہے ہیں۔ اس لیے کیا اس کے ہر حقیقت دیکھیں تو میرے مرشد سے کیا بتایا، بنا عشق مجازی کا یہ کہتا ہے ارے توبہ، کہ عاشق روتے رہتے ہیں اور سنم کو سنا رہتے ہیں، وہ تو پراٹھے مار کر سو رہی ہے، گندی ہوا کھول رہی ہے، کراچی تو کی آپ سے سوئے جا رہے ہیں رات کر۔ یاروں نے پوچھا کیا ہوا یار، کیا بات ہے، کیا بتاؤں، مجھے کا یہی علاج دو علاج، ایک چھوٹا شفا عطا فرماتا ہے، ہم بے چین ہو جائیں وہ ہمیں خوشیاں عطا فرماتا ہے۔ اللہ تعالیٰ کے نام کا مزہ میرے دوستوں ساری کائنات میں وہ مزہ نہیں ہے. مٹھاس کا مزل موجود ہے, شہد ہے آم کھاؤ مزید مٹھاس, انگور کھاؤ الگ مٹھاس, سیب کھاؤ الگ مٹھاس, ہر مٹھاس جس طرح کی اچھی مٹھاس ہے وہ شکر کھاؤ الگ مٹھاس. لیکن میرے دوستوں اللہ تعالیٰ جس نے شہد بھی پیدا فرمایا, جس نے انگور بھی پیدا فرمایا, جس نے سیب بھی پیدا فرمایا, جس نے آم بھی پیدا فرمایا, جس نے سارے عالم کی مٹھاس کو پیدا فرمایا, اللہ تعالیٰ کے جو نام کی مٹھاس ہے وہ ان تمام مٹھاس سے بڑھ کر ہے, اور ایسی مٹھاس ہے کہ جس کی مثال نہیں ہے میرے دوست. اسی لیے تو حکیم الامت صاحب میرے شیخ کو کچھ سے فرمایا کہ تھانہ بھون ہندوستان کے اندر حکیم الامت صاحب بھی جا رہتے تھے, وہاں گزر رہتے تھے, ان کا نام تھا سائیں صاحب الشاہ. انہوں نے فرمایا کہ مولوی جی جب میں اللہ کا نام لوں ہوں میرا منہ مٹا ہو جاوے. قسم کھا کر بتایا مولوی جی خدا کی قسم جب میں اللہ کا نام لوں تو میرا منہ میٹھا ہو جاوے. اور فرمایا ایسے نہ سمجھنا, فرمایا جیسے تمہارا منہ مٹھائی کھا کر میٹھا ہوتا ہے میرا ایسے منہ اللہ تعالیٰ کا نام لے کر میٹھا ہوتا ہے. اللہ تعالیٰ جو سوچو یہ فرمایا جو یاد کر رہا ہے مولا کو اپنے دل میں ہم سے کہ اس کا مولا بھی یاد کر رہا ہے. انعام ذکر چاہیے قرآن نے بتایا, انعام ذکر چاہیے قرآن نے بتایا, ذاکر کو اس کا مولا بھی یاد کر رہا ہے. یہ بندہ تنہائی میں چھپ کر اللہ کو یاد کرتا ہے, ایسا نہیں کہ مالک کو خبر نہیں ہے, خبر رکھتا ہے, اپنے بندوں کی ضرورتوں کو پوری کرتا ہے. جان والا چاہیے اس کے بڑھ کر اور کیا چاہیے, جن کے کو ہم سہارا بناتے ہیں تو یہ فکر میں ہوتا ہے کیا رات کی تیاریاں لگا لو ذرا کسی سے مشوری ہو جائے کریں, تو کہتے ہیں مالداروں سے دوستی کر لو ذرا ہماری ضرورت پوری ہو جائے گی, تو کہتے ہیں بادشاہوں سے تیاریاں لگا لو ذرا ان سے کچھ کانٹیکٹ بنا لو یار ہمارے بنا خدا مزہ ملے گا, کہتے ہیں یار کسی تنظیم والوں سے تیاریاں لگا لو ذرا یار کون لگائیں گے. ارے ان سب چیزوں کو چھوڑو, یہ سب مخلوق ہیں, پانی ہے اور یہ عاجز ہیں, مجبور ہیں. ماں باپ کی مجبوری کا یہ عالم ہے, ہمارے ماں باپ ہم سے کتنی محبت کرتے ہیں لیکن ماں باپ کی مجبوری کا یہ عالم ہے کہ اگر بچے کے گردے میں پتھری ہے ماں باپ روئے آنسو بہائیں دنیا جان کا پیسہ خرچ کر دیں لیکن گردے سے پتھری وہ نکال نہیں سکتی, خارش نہیں کر سکتے. لیکن کوئی بندہ اللہ تعالیٰ سے تعلق کر لے ایک آنسو گرا دے اس کی یاد کر, ہاں کیا قیمت ہے معلوم نہیں فرماتے ہیں آنسو کو معمولی مت سمجھنا, اللہ تعالیٰ کی محبت میں یا گناہوں پر اشک ندامت بہتے ہوئے اللہ تعالیٰ کے خوف سے نکلتے ہیں. فرماتے ہیں اللہ تعالیٰ کیا ان آنسو کی اتنی قیمت ہے کہ اشک راہ نربت نربت لا خون شہید, یہ شہیدوں کے خون کے برابر گناہ گاروں کے آنسو کو وزن فرمائے گی. ہمارا قاسم دانوتی رحمت اللہ علیہ بانی دارالعلوم دیوبند فرماتے ہیں کہ کیا بات ہے کہ اللہ تعالیٰ نے ان آنسو کی قیمت
انعام ذکر کا یہ قرآن نے بتایا, ذاکر کو اس کا مولا بھی یاد کر رہا ہے جو ذکر کر رہا ہے بندہ اللہ تعالیٰ کو. حضرت ثابت بنانی رحمت اللہ نے دعوی ہے, میرے مرشد نے فرمایا کہ انہوں نے تسبیح اٹھائی اور اللہ کا نام لینا شروع کیا, تھوڑی دیر میں خادم سے فرمایا کہ اللہ تعالیٰ مجھے یاد فرما رہے ہیں. پوچھا حضرت کیا آپ کو ٹیلی فون کال آئی ہے, موبائل پر فون آیا ہے, یا ایس ایم ایس ملا ہے, یا وائرلیس سیٹلائٹ فون پر آیا ہے, یا ای میل آئی ہے کہ اللہ تعالیٰ آپ کو یاد فرما رہے ہیں؟ فرمایا پیغام تو پہلے ہی آ چکا, ہمارے پیارے رسول صلی اللہ علیہ وسلم کے ذریعے سے مل گیا, فذکرونی اذکرکم, تم مجھے یاد کرو میں تمہیں یاد کروں گا. تو اللہ تعالیٰ نے تو بتا دیا, ایسا وائرلیس ایسا سیٹلائٹ فون ایسی ای میل کہ تصور سے باہر ہے کہ اگر अगर केबल कट जाए और फाइबर ऑप्टिक कट जाए तो टेलीफोन बेकार हो जाते हैं। जैसे आजकल हुआ ना पिछले दिनों, फाइबर ऑप्टिक कट गई, अब टेलीफोन बेकार। लेकिन अल्लाह ताला का जो वायरलेस है ना, अल्लाह ताला का वायरलेस है, उसके लिए किसी ऑप्टिक, किसी फाइबर, किसी वायर की जरूरत ही नहीं है। अल्लाह ताला अपने आशिकों के कल्ब में अपनी मोहब्बत की सिम लगा देते हैं। वो जो सिम है उसकी मोहब्बत की अल्लाह ताला आशिकों के कल्ब में लगा देते हैं। फिर नतीजा क्या होता है, वरबतना अला कुलूबिहिम, फिर अल्लाह ताला आशिकों के दिल से बराह रास्त रब्ता फरमा लेते हैं, मरकज से रब्ता होता है। फिर क्या होता है आलम, हम तुम्हें बस आगा है इस रब्त खफी से, मालूम किसी और को ये राज नहीं है। हम तुम्हें बस आगा है इस रब्त खफी से, मालूम किसी और को ये राज नहीं है। तुमसा कोई हमदम कोई दमसाज नहीं है, तुमसा कोई हमदम कोई दमसाज नहीं है। और बातें तो है हदम मगर आवाज नहीं है। कि बंदा अल्लाह से बातें करता है तो माँ कासिम नानवी रहमत अल्लाह फरमाते हैं कि क्या बात है कि अल्लाह ताला गुनाहगारों के आंसुओं की इतनी कीमत, इतनी सदर क्यों फरमाते हैं। इसका जवाब देते हैं, फरमाते हैं बात यह है कि अल्लाह ताला के आलम जबरूत में और आलम लाहूत में, उस आलम में वहदानियत के वो आलम है, वहां पर फरिश्तों की, आलम मलकूत में फरिश्तों की सुभान अल्लाह है, अल्हम्दुलिल्लाह है, अल्लाह अकबर है। लेकिन वो फरिश्ते चूंकि गुनाह का उनको तकाजा नहीं होता, इसलिए वो गुनाह करते नहीं है, गुनाह करते नहीं है, तो अश्के नदामत उनको हासिल नहीं है, अश्के नदामत उनको नहीं है। यानी वो अल्लाह ताला के हुजूर में रोना, आहोजारी करना, तड़पते हुए दिल से अपने मालिक और पालने वाले से मुआफी मांगना, ये लज्जत, ये मजा, ये कुर्ब और ये इबादत फरिश्तों को भी हासिल नहीं है। इसलिए क्या फरमाया मेरे मुर्शिद ने, फरमाया कि फरिश्तों को अल्लाह ताला ने एक कुर्ब अता फरमाया, वो कुर्ब है क्या है, कुर्ब इबादत। यानी इबादत करते हैं, कोई नमाज में नमाज पढ़ रहा है, कोई जिक्र है जिक्र कर रहा है, जिस इबादत में मशगूल वो कर रहा है। लेकिन इंसानों को अल्लाह ताला ने आज दो कुर्ब अता फरमाए, एक तो कुर्ब इबादत, जुम्मे आया मस्जिद में पहुंच गया, अब जिक्र में मशगूल है, कान किसी की जबान जिक्र में है, किसी का कान जिक्र में है, किसका कान से अल्लाह की मोहब्बत की बातें सुन रहा है, अल्लाह ताला की वादानियत उसके कान जिक्र में मशगूल है, और पूरे जिस्म को लेकर आया ये पूरा जिस्म अल्लाह के जिक्र में मशगूल है, किसी की जबान मशगूल है। फरमाया कि यह है कुर्ब इबादत, अल्लाह ताला के कुर्ब बढ़ता है, और उस कुर्ब की अलामत यह है कि कल्ब में एक ठंडक और एक सुकून मालूम होती है, वो दिल जो है उसको एक दिल गवाही देता है, क्या एक अजीब ठंडक है और एक अजीब सुकून है कि जो दिल महसूस कर रहा है, दिल को पता चलता है। और जो दूसरा कुर्ब अता फरमाया इंसानों को, उस कुर्ब का नाम है कुर्ब नदामत, कि हाय मेरे मालिक, हाय मेरे पालने वाले, कितना जमाना मैं आपसे दूर रहा, मुझे मालूम ही नहीं था कि एक मुट्ठी दाढ़ी रखना वाजिब है, मैं समझता था सुन्नत है, रखो रखो न रखो न रखो, लेकिन आज पता चला कि अगर दाढ़ी का मुंडा है तो हराम है, गुनाहे कबीरा है, जिसको मैं समझता था कोई ऐसी बात नहीं है, वो तो इतना बड़ा गुनाह, अब उसके दिल में नदामत पैदा हुई, उसने वादा दिल उसी वक्त वादा कर लिया कि अल्लाह अब मैं मर जाऊंगा, मेरी गर्दन कट जाएगी, लेकिन उस तरह नहीं चलेगा। ये क्या है, ये जो नदामत कि हाय मैंने अपने मालिक और पालने वाले को क्यों नाराज किया, ये उसको नदामत होती है मेरे दोस्तों। जितना जमाना था अपने मौला से महरूम रहा, इन लहलाव के चक्कर में गालों को चिकना बनाएगा, किसके काम आएंगे भाई, या कब्र में थोड़ी काम आएंगे। चलो दुनिया में तो यार लोग हाथ फेर कर कहते थे पप्पू मियां आओ चिकन कढ़ाई खिलाए तुम्हें, उसके गालों पर तो हाथ फेर कर मोबाइल मिल जाता है, फिर चिकना है ना चिकना, दुनिया में तो काम भी आ गया, मरने के बाद थोड़ी फरिश्ते खबर में आकर कहेंगे लो जी चिकने में आया है, वो थोड़ी हाथ फेरेंगे, उनको इसकी जरूरत ही नहीं है भाई, मिट्टी है मिट्टी सब, ये तो फील्ड यहीं पर है, नबी का बाग है ये, सरवर आलम हमारे प्यारे महबूब सल्लल्लाहु अलैहि वसल्लम का बाग। याद रखना हमारे काम दुनिया की कोई ताकत, कोई माल, कोई बादशाह, कोई हुकूमत, कोई वसील या कोई शामी कबाब बिरयानी, कोई काम नहीं आ सकता हमारे, अगर गुर्दे फेल हो जाए क्या अल्लाह ताला को इस बात पर कुदरत नहीं है, गुर्दे फेल कर दे, लाओ दुनिया के डॉक्टर, करोड़ों रुपया लाओ, डॉलर लाओ, आप डार्लिंग को लाओ, खिलाओ, जितने डाले सब ले आओ, चाहे डालमिया में जाकर लाओ, कोई डाल काम नहीं आएगा उस वक्त। अब कौन काम आने वाला है? अल्लाह काम आने वाला है। एक बादशाह था ना, एक गरीब आदमी क्या बादशाह के पास, उसने कहा अगर गुर्बत है जरा बादशाह से जाकर कुछ एड्स मांगो, एड्स इस जमाने में होता तो वैसे ही मिल जाती, बादशाहों के पास जाने की जरूरत ही नहीं थी, एड्स की बीमारी तो हर जगह ही मिल जाती। तब वो पता चला बादशाह महल में नहीं है, काची क्या मस्जिद में है, मस्जिद में कुछ यहाँ देखा कि बादशाह नमाज पढ़कर दुआ मांग रहा है, आंसू जारी है, रो रहा है। अब वो मुंतशिर बैठा है, तो उसने पूछा कि जब वो बादशाह फारिग हुआ तो बादशाह बोला, पूछा कैसे आना हुआ? अच्छा वो तो मैं आप बताऊंगा, पहले आप बताएं आप क्या कर रहे थे। तो उसने कहा कि मैं अल्लाह ताला से मांग रहा था। क्या मांग रहे थे? कहा दोनों जान की आफियत, अल्लाह ताला से मांगने की चीजें मांग रहा था। उसने कहा बादशाह है? कहा भाई बादशाह भी है। कहा फिर आप अल्लाह से मांगते हैं बादशाह होकर? कहा अच्छा अब तुम अपनी बताओ क्या कहना है। कहा बस जो कहना था जो लेना था वो मुझे मिल गया। क्या मिला? मैं जब तू बादशाह होकर अल्लाह का मोहताज है, अल्लाह से मांगता है, तो मैं क्यों ना अल्लाह से मांगू? जब तू बादशाह होकर अल्लाह का मोहताज है, तू बादशाह होकर, तो मैं क्यों ना अपने मौला से मांगू, अपने मालिक से क्यों ना मांगू? तो मेरे दोस्तों, वो जो अश्के नदामत है, जो अल्लाह ताला के हुजूर में जो गिरता है, ये क्या फरमाते हैं? बुजुर्ग फरमाते हैं, मेरे शेख ये शेर पढ़ते हैं। क्या शेख कहते हैं मुरब्बी को, उस्ताद को, मुरब्बी और उस्ताद को क्या बोलते हैं? शेख मुर्शिद, जो उस्ताद होता है, जो जिस्मानी रूहानी तरबियत करता है, जो अल्लाह ताला की मोहब्बत सिखाता है, उसको कहते हैं। तो बाद में पूछते हैं जी शेख क्या होता है, तो शेख किसको कहते हैं? उस्ताद को, मुरब्बी को, जो दीन सिखाता है, जो अल्लाह ताला की मोहब्बत सिखाता है, और गैरुल्लाह से कल्ब में, गैरुल्लाह से कल्ब को पाक करना और अपने कल्ब में मौला को आबाद करना सिखाता है, कि इस चीज से मौला तुम्हारे कल्ब में तशरीफ लाएंगे। तो वो जो अश्के नदामत है मेरे दोस्तों, वो जो अश्के नदामत बंदा अल्लाह ताला के हुजूर में गिराता है, उसकी कीमत क्या कि अल्लाह ताला के यहाँ फरिश्तों के सुभान अल्लाह से ज्यादा उसकी कीमत है, सुभान अल्लाह से ज्यादा उसकी कीमत है। ये कुर्ब अजीम अल्लाह ताला ने फरिश्तों को भी अता नहीं फरमाया, जो इसको अता फरमाया। दादा मेरे शेख ये क्या शेर पढ़ते हैं? फरमाते हैं अश्कील ए जलील, अश्के गुनाहगार के कतरे को, ए जलील तो अपनी तस्बीह के दानों पर नाश करता है ना, तो अपनी ताज्जुद से तिलावत पर नाश करता है, मुबारक है। लेकिन क्या फरमाते हैं? जलील अश्के गुनाहगार के कतरे को है फजीलत तेरी तस्बीह के सौ दानों पर। तो एक बंदा बैठा सुभान अल्लाह अल्हम्दुलिल्लाह कर रहा है, उधर एक बैठा बंदा अल्लाह मुझे माफ फरमा, अल्लाह मेरे गुनाहों को माफ फरमा, सच्ची तौबा नसीब फरमा। तो इसको जो अल्लाह ताला से कुर्ब नसीब होता है, वो सुभान अल्लाह कहने वाले को भी नहीं है। हकीमुल उम्मत मुजद्दिदे मिल्लत हजरत मौलाना शाह अशरफ अली साहब थानी रहमतुल्लाह अलैह फरमाते हैं, इंसान 100,000 तहज्जुद से जो नूर पैदा होता है, 100,000 तहज्जुद से जो नूर पैदा होता है, उससे ज्यादा नूर एक गुनाह छोड़ने से पैदा होता है। यानी एक आदमी 100,000 तहज्जुद पढ़ रहा है और एक आदमी एक नजर बचा रहा है, किसी लड़के को लड़की को औरत को नहीं देख रहा, तो जो उसको नूर मिलेगा वो 100,000 तहज्जुद पढ़ने वाले को नूर नहीं मिलेगा। अच्छा बाद लोग सवाल करते हैं कि साहब तौबा का तरीका सिखा दो, कि तौबा करनी कैसे, क्योंकि गुनाह की अकसाम है, तो तौबा की चार शर्तें बस ये शर्त बताकर मजमून मुकम्मल करके अल्लाह ताला से तौफीक मांगेंगे कि अल्लाह ताला इस मजमून को कामिल भी फरमा दे और हमारे दिलों में उतार दे अपने फ़ज़्ल और मेहरबानी से। अब तौबा की चार शर्तें, नंबर एक, क्योंकि हम तौबा करते हैं औरतों को देख रहे हैं, अरे मौली साहब देखो तौबा 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 तौबा, चुको देखो मोल साहब तोबा तोबा, कैसी नंगी औरतें जा रही है, यानी खुद भी देख रहे हैं मौलवी को भी दिखा रहे हैं। और देखो बात याद रखना, हर दाढ़ी वाला मौलवी नहीं होता, हर दाढ़ी वाला मौलवी नहीं होता, क्यों भाई ऐसा ही है ना, हाँ हर मौलवी दाढ़ी वाला होता, इसलिए याद रखो एक आदमी है, अब कहते हैं दाढ़ी से क्या होता है, नमाज का वक्त है, इमाम आया नहीं, अब पूरी मस्जिद में एक आदमी दाढ़ी वाला बैठा हुआ है, और ये वो दाढ़ी वाला वो है कि जो जिसने रात न्यू ईयर नाइट बनाई है, न्यू ईयर नाइट, बहुत जाजिब है ये, वो कैसे फायरिंग हो रही है और नींदे उड़े कुछ भी हो जी, हम तो जी गन साफ कर रहे हैं, ये नहीं किसी की नींद खराब हो, बच्चे बीमार हैं वो चीखने लगे और दिल के मरीज वो दिल पर हाथ रखे, नहीं हमें इससे कोई मतलब नहीं है, क्यों हमने तो न्यू ईयर नाइट मना ली है। इसलिए तो मेरे मुर्शिद ने फरमाया ना कि मुसलमान को अल्लाह ताला ने मोहतरम बनाया, इसलिए मोहतरम का ताल कब शुरू होता है, मुहर्रम से, मुहर्रम माने मोहतरम, और काफिरों को क्या फरमाया, जानवर उलाए का कलना मिसल जानवर के बन मगल, बल्कि उससे भी बदतर, ज्यादा जानवरों का साल कैसे शुरू होता है, जानवरी से। अब जानवरी आई और टक 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 शराब सिना बदमाशियां बदकारियां डांस हो रहे हैं, अतान कर रहे हैं, मस्त हो रहे हैं। अब वो जो था वही रात न्यू ईयर नाइट मनाकर फजर की नमाज में पहुंच गया, इमाम नहीं आया, पूरी मस्जिद में एक दाढ़ी वाला है, और ये वही दाढ़ी वाला है जिसने न्यू ईयर नाइट मनाई है। आप बताइए नमाज किससे पढ़वाएंगे, दाढ़ी वाले से या दूसरे बगैर दाढ़ी वालों से, बताओ भाई। अरे यार बोलने से दाढ़ी थोड़ी निकल आएगी, इतना क्यों डरते हो यार, इसमें भी डरने की क्या जरूरत है, दाढ़ी वाले से पढ़वाएंगे भाई। अच्छा आप वो दाढ़ी वाले को कहा आइए जनाब नमाज पढ़ाइए, कह रहे भाई खुदा के लिए मुझे माफ करो। अच्छा कहा भाई मैं बहुत गुनहगार हूँ बस छोड़ो, नहीं भाई नमाज पढ़ाओ, कहा भाई छोड़ो क्या गुनहगार, बोले नमाज पढ़ाओ, भाई मुझे कुरान भी नहीं पढ़ना आता, कहा नहीं नमाज तुम्हें पढ़ाओगे। अभी जो सुना एक साहब बैठे थे बराबर में, जीन्स की पैंट चुस्त वाली जिससे पीछे की फना चीज भी नजर आ रही है, तो मौली साहब से पूछा था एक आदमी ने कि मैं टाइट जीन्स पहनता हूँ क्या मेरी नमाज हो जाएगी, उसने कहा तेरी तो हो जाएगी पीछे वालों की नहीं होगी। अब उसने टाइट जीन्स हाफ स्लीव की टी शर्ट गले में चेन हाथ में कड़ा और जीन्स की फटी हुई भी है पीछे से, ये भी एक फैशन है, अपनी फटी हुई दिखाने के लिए पीछे से भागते हैं, वो भी एक फैशन है, बड़े बड़े बाल दाढ़ी नहीं है बड़ी बड़ी मूछें हैं। यार खामोशी से सुनो जरा मजा लो, इसी का मजा लो। हाँ सुनो सुनो तो सुनो सर खामोशी से सुनो मजा लो इसका, अगर कोई बात समझ में नहीं आ रही तो जितनी जल्दी ना करो, आराम से तहम्मुल करो, हौसला करो, मजमून समझो, और समझना कोई जरूरी भी नहीं है, जो कल्ब में अनवारात मुंतकिल होते हैं, अगर दीन की कोई बात समझ में ना आए तो अपनी समझ का कसूर है, दलील है, दुनिया में बेशुमार काम हम बगैर समझ के करते, खाने को कोई समझा दे कि खाना कैसे खाता है, गिजा की दो नाली आए हमारे इधर, या गिजा की एक सांस की, हमें तो ये भी नहीं पता कि सांस की नाली किधर है गिजा की नाली किधर है, लेकिन खाना गिजा की नाली में कैसे जाता है, सांस की नाली में नहीं जाता। और फिर बात यह है कि ये पार्लियामेंट हाउस नहीं है, पार्लियामेंट हाउस में तो होता है किसी का तकरीर कर रहा है, कोई छुट्टे लगा रहा है, कोई 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 खातून MPA से गप्पे लगा रहा है, कोई इधर देख रहा है उधर, या तो भाई ये दीन मोहब्बत की जगह या अदब से खामोशी से सुना जाता है, अगर कोई बात समझनी हो बाद में समझे। इससे मजमून में भी खलल पड़ता है। अब वो बैठा हुआ है, ऐसे लोगों को मैंने मस्जिद में खुद देखा है, अब मस्जिद में बैठा हुआ है, उसने कहा कि मैं हाफिज कुरान हूं, मुझे बुखारी शरीफ पूरी जबानी याद है, फिका के मसाइल मुझे पूरे याद है, आप नमाज पढ़ाएंगे उससे, वो कहेंगे एक जो चीज है, एक चीज की कमी की वजह से, एक चीज की कमी की वजह से वो नमाज नहीं पढ़ा सकता, कितनी बड़ी चीज है मेरे दोस्तों। और कल सरवर आलम सल्लल्लाहु अलैहि वसल्लम ने अगर हमसे कयामत के दिन पूछा कि मेरी शक्ल में तुझे क्या खराबी नजर आई थी कि तूने मेरी शक्ल जैसी शक्ल न बनाई, उस वक्त क्या जवाब देंगे, क्या होगा हमारे पास? आज तो मौलवी को हम बड़े मजे से कहते थे ना, क्योंकि हम होशियार हैं, हम चालाक हैं, हम मौलवी को खामोश भी कर देते, लेकिन ये डिग्री वहां काम नहीं आएगी, क्योंकि वो खामोश हो गया, नहीं बोल सकता आगे से, क्योंकि होशियार था, चालाक था, इसमें ऐसी दलील थी, मौलवी भी खामोश हो गया, हो सकता है ऐसा मुमकिन है, लेकिन मेरे दोस्तों वहां होशियारी और चालाकी काम नहीं आएगी, वहां अल्लाह ताला की मोहब्बत का अमल काम आएगा। किसी का बोलना या खामोश रहना ये काम नहीं, जो अल्लाह ताला के इश्क और मोहब्बत का और जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जो मोहब्बत का अमल है वो काम आएगा वहां पर। तो अब तौबा क्या है कि नंबर एक शर्त यह है कि अन यखला अनिल मासिया, गुनाह से अलग हो जाए। जैसे दाढ़ी मुंडा रहा है, छोड़ दिया, बस जिस दिन से उसने इरादा किया उसी वक्त से एक मुट्ठी दाढ़ी का सवाब उसको मिलेगा उसी वक्त से। और मूछें बड़ी बड़ी हैं, मूछें, अच्छा दाढ़ी जो है एक मुट्ठी रखना ये वाजिब है, दाढ़ी का एक मुट्ठी रखना ये वाजिब है, और एक मुट्ठी से एक चावल दाने के बराबर कम करना ये हराम और गुनाह कबीरा है। और दो तीनों तरफ से, सामने से दाएं तरफ से और बाएं तरफ से, तीनों तरफ से एक मुट्ठी दाढ़ी का रखना ये वाजिब है। और मुट्ठी किसकी हो, अपनी हो, हज्जाम के बच्चे की, हज्जाम की, या बेगम साहिबा की ना हो। और ये दाढ़ी का बच्चा, ये दाढ़ी का बच्चा जो निचले होंठ के निचली तरफ होता है, नीचे होंठ के नीचे, ये दाढ़ी का बच्चा ये भी रखना वाजिब है, इसको भी कटाना हराम, चाहे कितना मुंह में आए इसको समझा कर नीचे कर ले। और मूछों का क्या हुक्म, ये बड़ी बड़ी मूछे, आप सल्लम फरमाते हैं मन तवरा शानी बहु लम यनल शफाती, जो बड़ी बड़ी मूछे रखेगा मेरी शफात उसको नहीं मिलेगी। और बड़ी मूछे क्या है कि वो मूछ जो इस होंठ के इस किनारे पर आ जाए, ऐसे करने से नहीं, होशियार ऐसे करते वक्त ऐसे करके मुंह साइड में कर लेते, तो ये मेरे दोस्तों अल्लाह क्या ये होशियारी नहीं चलेगी, बल्कि वो मुंह जो इस किनारे पर आ जाए वो बड़ी मुंह है, और किनारा खोल दिया तो ये पास हो गया। लेकिन अव्वल कब आएगा, जब मूछों को बिल्कुल बारीक कर दे, कैंची के साथ बिल्कुल बारीक कर दे, और ऐसी वो मूछे जो बिल्कुल बारीक हो, इससे बीवियां बड़ी खुश होती है। वो कैसे खुश होती है, नमाज के बाद पूछ लेना, वक्त कम है इसलिए मैं ज्यादा खुशियां नहीं बताऊंगा। तो ये गुनाह की तौबा, शलवार टखनों से नीचे करता है, शलवार टखनों से ऊपर कर ली, तौबा हो गई उसकी। हसीनों से, लड़कों से या माशूकाओं से रबते हैं, वो रबता खत्म, लेकिन उनको ये ना कहे कि आज से मैं तुम्हें फोन नहीं करूंगा, आज से मैं तुम्हारे नहीं मिलूंगा, जितने डेट के प्रोग्राम थे KFC और सबवे वगैरह पर, वो सब प्रोग्राम खत्म। यहाँ पर एक बर्गर की दुकान है कराची में, वहाँ बर्गर की दुकान में जाए ना तो आपसे एक सवाल पूछेंगे, कहेंगे जी बर्गर चाहिए, अच्छा कौन सा चाहिए जी, आप पूछेंगे जी क्या मतलब कौन सा, पूछेंगे आधा फुट का चाहिए एक फुट का लोगे, वो पूछते आधा फुट का लोगे एक फुट का लोगे। उस बर्गर की दुकान का नाम है सबवे, कराची में काफी आ गई, आप उनसे पूछे, और अजीब बात है होता भी दो दो इंच मोटा है वो, और आधा फुट हैरान। एक मतलब हमारे कहीं गुजर रहे थे, मैंने एक दोस्त थे, मैंने कहा भूख लग रही यार कुछ खिलाओ, क्या यहाँ एक दुकान है, थोड़ी देर में आया, कहने लगा उस्ताद जी आधा फुट का लोगे एक फुट का, मैंने कहा बेशरम शरम कर अपने उस्ताद के साथ ये क्या करता है, तो कहते उस्ताद जी यही ऐसे ही मिलता है यहाँ पर, तोबा इसको भी नहीं छोड़ा, खाने की चीज को भी नहीं छोड़ा। तो अब वो जो है मेरे दोस्तों शलवार टखनों से ऊपर, अब कितने प्रोग्राम बनाए हुए हैं उसको बताए भी नहीं, क्योंकि बताएगा तो कहेगा ओ तुम तो मेरा दिल छोड़ रहे हो, कयामत के दिन में तुम्हारा गिरेबान पकड़ूंगी कि मुझसे वादा किया था तुमने ऐसे और वैसे, क्या दीन यही सिखाते मेरा दिल तोड़ दो। तो नतीजा क्या हुआ, कितने बेवकूफ बेचारे इसी चक्कर में फंस गए, क्योंकि माशुकाओं को कह दिया उन्होंने बस छोड़ दे ये अल्लाह का हक है। दादा इसलिए मसला याद रखे, अगर किसी ने ये जो जिना है, किसी लड़के से मुंह काला हुआ, किसी औरत के साथ मुंह काला किया, चुम्मा चाटिया की, टेलीफोन पर बातें की, हाथ फेरा वगैरह वगैरह, स्वयं सो ये जितने काम है, याद रखना इसकी तौबा उससे माफी मांगना नहीं है। किसी लड़के से माफी ना मांगे, किसी औरत से माफी ना मांगे, किसी लड़की से माफी ना मांगे, हराम है उससे माफी मांगना। फिर क्या तौबा इसकी, इसकी तौबा ये है कि अल्लाह ताला से माफी मांगे। ये मसला जरूरी है, कई दोस्तों को बताए कहते हैं हमें तो मालूम ही नहीं था, क्योंकि जाकर उनसे माफी मांगी, उसने कहा अच्छा पहले आ जाए एक जुम्मा तो दे दे, फिर भाग जाना पता चला फिर मुब्तला होगा। اس سے ان سے معافی نہیں ہے. یہ اللہ تعالیٰ کا حق ہے کسی لڑکے کے ساتھ کسی عورت کے ساتھ. یہ جو ہے یہ حق اللہ تعالیٰ کا ہے زنا کا. اللہ تعالیٰ سے معافی مانگے, ہرگز کسی سے معافی نہ مانگے. تو گناہ توبہ کی پہلی شرط کیا ہے؟ گناہ سے الگ ہو جائے. نمبر دو, ندامت بھی ہو. یہ نہیں ہے کہ بازار میں پٹے پکڑے گئے کہتے ہیں یار خط پکڑا گیا اس سے بڑی ٹھکائی ہوئی, ابا نے دیکھ لیا اینڈ ٹائم پہ, بھائی نے دیکھ لیا ٹھکائی ہو گئی, یار چلو آئندہ ذرا صحیح سیٹنگ کریں گے. ایسا نہیں جوتے کھا کر نہیں, بلکہ دل میں ندامت ہو کہ یار اللہ کہ میں نے آئے اپنے مالک اور پالنے والے کو ناراض کیوں کیا. دل میں دکھ نہ ہو, تکلیف ہو, کتنا زمانہ میں اپنے مولا سے محروم رہا. اور نمبر تین, پکا ارادہ کرے, پکا وعدہ کرے کہ آئندہ میں یہ گناہ نہیں کروں گا. اگر شیطان اور نفس کان میں کہے ہاں ہاں ٹھیک ہے ٹھیک ہے یار تم چیزوں سب پتہ ہے, پہلے بھی تم نے 10 دفعہ توبہ کی, کتنے رمضانوں میں داڑیاں رکھی پھر منڈا دی, پہلے بھی تم نے ایسا کام کیا, نہیں شیطان سے یہ وسوسہ ہے. تو یاد رکھے جس نے ارادہ کر لیا وسوسے سے ارادہ نہیں ٹوٹتا جب تک دوبارہ گناہ کرنے کا ارادہ نہیں کرے گا. اور پھر اللہ تعالیٰ سے مدد مانگے کہ اللہ تعالیٰ میں بہت کمزور ہوں, بار بار توبہ کرتا ہوں, میرا ارادہ ٹوٹ جاتا ہے, آپ میری مدد فرما دیجئے. میرے یہاں کا نعبدو, میرے یہاں کا نعبدو آپ کے وہی یہاں کا نستعین کا محتاج ہے. میری بندگی آپ کی مدد کی محتاج ہے, آپ میری مدد فرما دیجئے. اپنا فرض میرے عمل کے شامل حال فرما دیجئے. تین شرط ہو گئی. نمبر چار یہ چوتھی شرط کیا ہے؟ کسی کو گالی دی ہے, کسی کو مارا ہے, کسی کو ستایا ہے, اس سے معافی مانگے. اگر مارے تو اسے کہہ دے بھائی تو بھی مجھے مار لے. قیامت کے دن پر یہ معاملہ نہ رکھنا. اگر قضا نماز ہے تو قضا نمازیں پڑھے, روزے قضا روزے رکھے. اور اگر کسی کا مال چرایا ہے, کسی کا موبائل لیا ہے, کسی کی گھڑی لی ہے, بہنوں کو وراثت نہیں دی ہے, یا کسی کو دھوکہ دیا کہ کہا کہ میں یہ کام کروں گا اتنا پیسہ لگے گا, پیسے زیادہ لے لیے, کام کچھ اور کر کے دیا, کہا اعلیٰ چیز لگاؤں گا ادنا چیز لگا دی, تو یہ پیسہ اس کو واپس کرے میرے دوستو, تب اس کی توبہ قبول ہے. ورنہ یاد رکھے ساری زندگی توبہ کرتا رہے گا, اگر مال واپس نہیں کیا توبہ قبول نہیں ہوگی, معافی نہیں مانگی, ماں باپ کو ستایا, بیوی پر ظلم کیا, رشتے داروں کا حق دبایا, بہنوں کا حق مارا, اگر یہ سب کام کیے اور ہر سال حج و عمرہ کرتا ہے تو اس کے باوجود اللہ والا کبھی نہیں بن سکتا. یہ حج و عمرہ کرنے والے سارے اللہ والے ہوتے تو کیا حال ہوتا, سارے اللہ والے بن کر آ جاتے. لیکن کیا بات ہے, حج کر کے آتے ہیں دیکھتے پھر وہ داڑیاں منڈا رہے ہیں, وہی سودی کاروبار چل رہا ہے, وہی جھوٹ, وہی گالیاں, وہی ماں باپ کے ساتھ بدتمیزی, وہی بیوی پر ظلم کرنا, اور وہی اپنے دل کے اندر کبر اور بڑائیاں پیدا کرنا, وہی نمازیں چھوڑ دینا. یہ کیسے ہوتا کہ دعوت کھا رہے ہیں حاجی صاحب, حج کی دعوت کھا رہے اور جماعت سے نماز نہیں پڑھ رہے. اس لیے توبہ کی چوتھی شرط یہی ہے کہ جس کا حق ہے حق واپس کرے. یاد رکھنا چاہے حج و عمرہ کر لے, چاہے بزرگوں کی ٹانگیں دبا لے, کتنا اس سے آنسو بھر بھر کر رو لے, لیکن اگر کسی کا مال واپس نہیں کیا نا تو اس کی توبہ قبول نہیں ہوگی. بزرگوں سے دعا لے رہا ہے, تعویذیں لے رہا ہے, تبلیغ میں وقت لگا رہا ہے, اجتماع میں جا رہا ہے, سارے دین کے کام کر رہا ہے, مال مسجد میں خوب لگا رہا ہے, لیکن جس کا مال ہے اس کو واپس نہیں کیا, توبہ قبول نہیں ہوگی. اللہ تعالیٰ ہم لوگوں کو سمجھ عطا فرمائے, اپنا تعلق کے خاص رسی فرمائے, سچی توبہ عطا فرما دے. میرے شیخ فرماتے ہیں مفتی محمد شفیع صاحب رحمۃ اللہ فرمایا کہ دیکھو اللہ تعالیٰ کی رحمت سے مایوس مت ہو. جو بندہ جس وقت جس حال میں اللہ تعالیٰ سے معافی مانگے گا, توبہ کرے گا, اللہ تعالیٰ اس کی توبہ کو ضرور قبول فرمائیں گے. کیونکہ اللہ تعالیٰ نے فرما دیا ان اللہ یحب التوابین, اے میرے بندے سن لو, جو بندہ مجھ توبہ کرتا ہے میں اس کو اپنا صرف توبہ کو قبول نہیں کرتا بلکہ اس کو اپنا پیارا اور اس کو اپنا محبوب بھی بنا لیتا ہوں. اور اللہ تعالیٰ کے مایوسیاں نہیں ہے میرے دوستو, اس لیے اللہ تعالیٰ سے سچے دل سے مانگ کر دیکھے اور طریقہ سیکھ لے, بار بار سیکھ لے. انشاءاللہ تعالیٰ کیا فرماتے, ہم نے طے کی اس طرح سے منزلیں, ہم نے طے کی اس طرح سے منزلیں, گر پڑے گر کر اٹھے اور اٹھ کر چلے. اللہ تعالیٰ ہم سب کو اپنی فرما برداری اور اپنا تعلق کے خاص وسیع فرما دے. اللہم صلی علی سیدنا و مولانا محمد و صحابی و بارک و سلم. یا اللہ کریم مالک, ہم سب کو سچی توبہ عطا فرما, ہمارے گناہوں کو معاف فرما. یا اللہ تعالیٰ ہمارے دلوں میں اپنی محبت عطا فرما, ہمارے قلوب میں اپنے انوارات کی بارش عطا فرما, ہمارے دلوں کو غیر اللہ کی گندگیوں سے خیر فرما، اچھی اخلاق عطا فرما، اپنا تعلق عطا فرما، اللہ والوں کی محبت عطا فرما، علماء ربانیین کی محبت عطا فرما، اپنے پیارے رسول صلی اللہ علیہ وسلم کی محبت عطا فرما، یا اللہ ہمارے قلوب میں، ہم سب کے قلوب میں اپنی محبت کامل عطا فرما، یا اللہ گناہوں سے ہم سب کو شدید نفرت عطا فرما، اے کریم مالک ہم میں سے جس کو جس گناہ کی عادت ہو اس کو اپنا فرمانبرداری کی عادت سے تبدیل فرما، اور یا اللہ تعالیٰ اپنے دین کا ادب عطا فرما، اپنے راستے کا ادب عطا فرما، یا اللہ تعالیٰ آپ کے پیاروں کا ادب عطا فرما، اپنا تعلق خاص عطا فرما، شریعت و سنت کے مطابق ہمارے بزرگوں کے طریقے کے مطابق زندگی گزارنے کی توفیق عطا فرما، ہر وہ بات جس سے آپ خوش ہو اس کو کرنے کی توفیق عطا فرما، اپنی ناراضگی والے اعمال سے ہم سب کی 100% حفاظت فرما، یا اللہ ہمارے کاموں کو آسان فرما، ہماری ضروریات کو پورا فرما، یا اللہ تعالیٰ بیماروں کو شفا عطا فرما، اہل مخلوق کے قرضوں کو ادا فرما، ہم سب کو رزق حلال عافیت اور فراوانی کے ساتھ عطا فرما، اور یا اللہ جملہ مقاصد حسنہ میں ہم سب کو کامیاب فرما، اے علیم و خبیر یا ہمارے مسلمان بھائی جمائیں، یا اللہ اے کریم مالک ہم سب کی جو جائز حاجات ہیں اپنے فضل سے اس کو پورا فرما، جو جس مصیبت میں اللہ اس کو عافیت عطا فرما، اور یا اللہ اپنے فضل سے ہم سب کو اللہ والا بنا دیجیے، ہم سب کو ہمارے گھر والوں کو سارے عالم کے مسلمانوں کو اللہ والا بنا دیجیے، ہم سب کو ہمارے گھر والوں کو سارے عالم کے مسلمانوں کو یا اللہ عافیت دارین عطا فرما، یا اللہ ہر پریشانی ہر غم مصیبت سے اللہ نجات عطا فرما، اور یا اللہ تعالیٰ سلامتی ایمان سلامتی اعضاء کے ساتھ ہم سب کو دنیا میں رکھے، اور سلامتی ایمان سلامتی اعضاء کے ساتھ دنیا سے لے جائیے، ربنا آتنا فی الدنیا حسنہ وفی الآخرۃ حسنہ وقنا عذاب النار، یا اللہ جو باتیں پیش کی گئی مقرر کو سامعین کو اپنے فضل سے اپنی مہربانی اور اپنی رحمت کے صدقے میں 100% یا اللہ اللہ والا بنا دیجیے، اور رحم اور عمل کرنے کی توفیق عطا فرما دیجیے، ربنا تقبل منا انك انت السميع العليم، صلى الله على النبي الامي برحمتك يا ارحم الراحمين، ربنا لا تجعلني بدعائك شقيا، اذان ہوگی.